नेपालको साहित्य कला तथा संस्कृतिको फाँटमा चर्चित व्यक्तिहरूसँग आफ्नो खसखस राख्ने क्रममा यसपटक हाम्रो निम्ता स्वीकारेर पाहुना बन्नुभएको छ अमेरिकी भ्रमणमा रहनुभएका ख्याति प्राप्त प्रख्यात वरिष्ठ साहित्यकार श्री दुर्गालाल श्रेष्ठज्यू। विक्रम सम्वत 1992 श्रावण कृष्ण एकादशीका दिन काठमाडौँ नाइकन्तलाको चाबहालको दथुननीमा जन्मनु भएका साहित्यकार श्रेष्ठ गीतकार कवि नाटककार कलाकार तथा निर्देशक मात्र नभई उहाँ अनुवादक एक कुशल बाल साहित्यकार तथा चलचित्र सम्वाद लेखक अनि पाठ्य पुस्तक लेखक पनि हुनुहुन्छ भन्ने कुरा सबैलाई थाहा नै छ होला। विशेष गरी नेपाल भाषामा आफूलाई व्यक्त हुन सजिलो मान्नुहुने साहित्यकार श्रेष्ठ नेपाल भाषा परिषदको तर्फबाट 2060 सालमा नेपाल भाषाको जनकवि पदवीबाट, इन्द्रेणी सांस्कृतिक समाजको तर्फबाट 2061 सालमा जनगीतकारको उपाधिबाट विभूषित हुनुभएको छ भने विक्रम सम्वत 2063 युग कवि सिद्धिचरण श्रेष्ठ पुरस्कार लगायत अरू थुप्रै सम्मान तथा पुरस्कारहरूबाट पनि विभूषित हुनुभएको छ। आफूले नअंगालेको नाम उपनाम खुबिलु अर्थात रुन्छे उपनामबाट नेपाल भाषिक साहित्यमा बढ़ी चिनिने साहित्यकार दुर्गालाल श्रेष्ठज्यूले नेपाल भाषा र नेपाली भाषा दुवैमा थुप्रै कालदयी रचनाहरूको सिर्जना गर्नुभएको छ। नेपाली भाषामा सयथरी बाजा एउटै ताल, सयथरी गोडा एउटै चाल भन्ने राष्ट्रिय भावनाले ओतपोत भएको चर्चित गीत होस् या फूलको आँखामा फूलै संसार, काँडाको आँखामा काँडै संसार भन्ने सन्देशमूलक बहुचर्चित गीत होस् या नेपाल भाषामा न म पानी हुँ न म बादल नै हुँ, जे केही पनि होइन बस म त्यही हुँ या म पनि बिन्दु तिमी पनि बिन्दु जस्ता अझै एक कविताका रचनाकार अहिले हाम्रो सामु हुनुहुन्छ। आउनु श्रोताहरू, एक कालमा एक पटक जन्मने यस्ता मूर्धन्य साहित्यकारज्यूलाई खसखस डट कममा हार्दिक स्वागत गरौं। वरिष्ठ साहित्यकार तथा गीतकार श्री दुर्गालाल श्रेष्ठज्यूलाई यहाँलाई खसखस डट कममा समस्त श्रोताहरूको तर्फबाट हार्दिक स्वागत छ।
धन्यवाद।
प्रश्न गर्न अनुमति माग्दै पहिलो प्रश्न के छ भने अमेरिका भ्रमणको कारण हाम्रा श्रोताहरूलाई केही भनिदिनुहुन्छ कि?
पारिवारिक कारण थियो भनौ कि नातिको बिहेको सिलसिलामा आइयो, अझ पनि केही दिन बस्नु छ, बसिएला। यसमा उल्लेख्य कुराहरूको छैन।
साहित्यकारको हैसियतले 72 वसन्त पार गरिसक्नुभयो, यहाँको अनुभवमा जीवन के हो साहित्यकारको हैसियतले?
कुनै कुरा को परिभाषा चाहिँ होला, तर एउटै कोणबाट परिभाषित नहुने कुनै कुरो छ त त्यो जीवन हो। त्यो यही हो भन्ने कुरो कुनै पनि जीवन लिएर जिउनेले भनेकोमा सर्वमान्यता प्राप्त हुँदैन, मलाई यस्तो लाग्छ।
निन्द्रा नलागेको रातको अँध्यारोमा झ्यालबाट बाहिरबाट आएको उज्यालोको सहारामा फुलमार छोटको बट्टामा कविता लेखेर अन्जानमै साहित्यिक यात्रा थाल्नुभएको तपाईँ अझै यात्राको निरन्तरतामा हुनुहुन्छ, तर त्यस बखतको क्षणलाई अहिले सम्झिँदा कस्तो लाग्छ?
साधना भन्ने कुरो गर्छु भनेर पनि गरिने रहेनछ। त्यो तन्मयता एउटामा अर्थात् कुनै कुरोमा केन्द्रित हुँदाखेरि मान्छे त्यसै साधक बन्दो रहेछ। त्यसरी बन्ने साधक मध्येमा म पनि छु। अब त्यो जीवनको भर्खर भर्खर यो तन्नेरीपन लिएर उभिराख्या त्यो छिटोको अगाडि जुन सपना नाच्दा आउँथ्यो त्यसलाई समाउनको निमित्त जुन प्रयत्न गरियो त्यसैबाट दुर्गालाल साहित्यिक जगतमा आएको हो कि जस्तो मलाई लाग्छ।
तपाईँले भन्नुहुन्छ त्यो रातको अँध्यारोमा बाहिरबाट आएको उज्यालोमा चोरको बट्टामा कविता किन कोर्नुहुन्थ्यो भने श्रीमद भागवत कथा भन्ने ठाउँमा ठिका लाउने युवतीको सम्झनामा लेख्नु भएको हुन्थ्यो। परोक्ष अप्रत्यक्ष रूपमा तपाईँलाई साहित्यमा लगाव दिने प्रेरणाको स्रोत तिनै महिला हुन्छ।
यो पनि प्रस्ट्याउनु राम्रो होला। मेरो लगाव त्यो क्षितिमाथि अवश्य थियो, तर तिनको म प्रति भएको मलाई थाहा छैन। यो एकहोरो प्रेम सायद हुँदो हो, तर प्रेम दोहोरै हुनुपर्छ भन्ने कुरामा पनि म विश्वस्त छैन। यो होस्, मैले कसैलाई मन पराउनु यो अधिकारभित्रकै कुरा ठान्छु म,
मानवोचित।
मैले त उसको ऋषिको सम्मान गरे हो, त्यो के म सम्मान गर्न पाउँदिन?
अनि आगोको नजिक बसे ताप र हिउँको नजिक बसे चिसो आउँछ भन्नुहुन्छ तपाईँ। तपाईँले आफू चाहिने नजिकको आफ्नो नजिकबाट के पाउनु भएको छ?
यो प्रश्नलाई एकपल्ट फेरि दोहोऱ्याउनुहोस् न त।
आगोको नजिक बस्दाखेरि ताप पाइन्छ, हिउँको नजिक बसे चिसो पाइन्छ भन्नुहुन्छ तपाईँ, जुन ध्रुव सत्य कुरा हो। तर तपाईँले आफूले आफ्नो नजिक बस्ने मानिसहरू साथी सङ्गीहरूबाट के पाउनु भएको छ?
हुन त आगोले दिने र हिउँले दिने दुइटै तापै हो। त्यो तापलाई यहाँ हृदयले लिन जान्यो भनेदेखि दुवै ताप मेरो निमित्त हित गर्दै हुन्छ। त्यस्तै हितचिन्तक शुभचिन्तकहरूबाट त मैले जति फुल्नमा प्रयास माने सफलता पाए, मलाई बाधक बनेर छेक्नेहरूबाट पनि मैले प्रेरणा पाएको छु। त्यसैले प्रशंसक भन्दा पनि बाधक मलाई प्रिय लाग्छ।
त्यसो भए तपाईँले फूलको आँखामा फूलै संसार, काँडाको आँखामा काँडै संसार भन्ने गीत लेख्नुभयो। सात सानो उमेर छँदाखेरि जुन साथीको बदमासीले खोचिएको त्यो आँखा छ तपाईँको, अहिले त्यो आँखाबाट हेर्दाखेरि तपाईँ संसार के देख्नुहुन्छ त?
एक टाका थियो कि त्यो 2004 साल आजभन्दा 61 वर्ष करिबन अघिको कुरा हो। मेरो नैकन टोल नजिकको अर्को टोल थ्यामहरू आज भोलि बाङ्गेमुरा भनिन्छ क्या र त्यहाँ आफ्नै दमथरका साथीहरूले पहिलोपल्ट बाल नाटक गाई जात्रा इन्द्र जात्राको डबलीमा नचाउन रिहर्सल गरिरहेको साथीहरूको नाटक हेर्ने हाम्रा टोलका साथीहरूलाई पनि भयो, साँझ पख हामी दिनहुँ रिहर्सल हेर्न जान्थ्यौं। एकपल्ट रिहर्सल हेर्न जाँदाखेरि बाहिरको ढोका खुला, त्यसभन्दा पनि अर्को ढोका बन्द, त्यो ढोका भित्र रिहर्सल हुन्थ्यो। भित्र भने छमछम र केही आवाज हार्बिनको पनि आइरहेको थियो। हेर्ने उत्सुकता हामीलाई झन्झन बढी भयो। धकधक्याउँछु, ढोका खुल्दैन, साथीको नाम पुकार्छु, कसैले केही जवाफै दिँदैन। अनि त्यो आगो छिराउने पाल हुन्छ हाम्रो त्यो थापामा, त्यहाँबाट मैले थाप्नै नसकिकन आँखा बिसाउँदा भित्रबाट खोचेर ल्याएको थियो औँलाले। त्यो भोचाइ आँखामा हो म परेको, तर दुख्यो मेरो मुटु। यसरी मुटु दुख्दाखेरि त्यो दुखाइ यति सहानुभूति भएर फैलियो कि जम्मै साथीहरू दुखित भयो। र त्यसोसले हामीले पनि आफ्नो टोलमा गएर निर्णय गर्यौं उनीहरू सक्छन् भने हामी किन नसक्नु हामी पनि गर्छौं नाटक भन्ने भयो नाटक भन्ने कुरा के हो न मेरा बाजे बराजुले गरेका कुरा हो लेख्नु पर्यो मैले एउटा अपमान भन्ने कुरा वरदान हुँदो रहेछ भन्ने मलाई त्यो बेला पनि त्यही बेला पनि मलाई झल्यास्त तुल्याएको थियो केही थाहा नभएको अझै यो नेपाल भाषामा धेरै यो संयुक्त अक्षर हुन्छन् जोडिएका अक्षरहरू हुन्छन् त्यो पनि कसरी लेख्ने मलाई त्यो थाहा त्यो बेला थिएन तर म यति उत्प्रेरित भएँ कि मबाट नाटक बन्यो र खेलियो एउटा अपमानलाई लिन सक्यौं हेला अवहेलनालाई पाल्न सक्यौं भन्ने पनि त्यो जस्तो सुखद कुरा अर्को नहुँदो रहेछ त्यसैले त्यो घोच्ने औँलालाई म आज पनि प्रेमपूर्वक सम्झने गर्छु
भनेपछि इख नभएको सर्प र बिख नभएको मान्छेलाई कसैले टेर्दैन भने जुन उखान छ नि त्यो उखान इख नभएको सर्प र बिख नभएको भन्ने उखान तपाईँमा लागु भएको मान्दाखेरि हुन्छ किनभने त्यो इखले तपाईँ लेख्नुभयो नि
मसँग इख कहिल्यै भएन भनेर चाहिँ नथाल्नुहोस् यस्तै यो प्रदूषित समाजमा जन्मिएको बाहिर हिलो छ मेरो खुट्टामा परिया छैन भनेर म चाहिँ भन्दिन
नाटक लेख्न थाल्नुभयो अनि नाटक मञ्चनको बेलामा मङ्गलाचरणको प्रचलनलाई हटाएर नाटक सुरु गर्ने प्रवृत्ति पनि थाल्नुभयो तपाईँहरूले तर पछि आएर फेरि तपाईँले यो धार्मिक गीतहरू कविताहरू फेरि लेख्नुभयो त्यो बेला तपाईँले चाहिँ अलिकता नास्तिकतातिर ढल्किसकेको मान्छे फेरि यतातिर आएर चाहिँ आस्तिक अथवा चाहिँ धार्मिकपट्टि ढल्किनु भएको हो त्यस्तो भएको
हो यसलाई पूर्ण रूपमा जवाब दिँदाखेरि अर्को प्रश्न तपाईँले गर्ने समय हुँदैन छुट्याउँ
हजुर छोटकरीमा
यो प्रगतिशीलताको आग्रह त्यो बेला मलाई थियो हुन पनि एउटा शोषित परिवारको सदस्य भएको नाताले परिवर्तनको चाहना त मलाई त्यो बेला पनि थियो परिवर्तन भन्ने कुरा यथास्थितिबाट अलग्गिनु हो तब न मिल्छ परिवर्तन त्यसैले यो मङ्गलाचरण सङ्गलाचरण नगरौँ भनेर भन्दा त्यहाँ यति विभिन्न प्रबन्धहरू उत्पन्न भए अब त्यसको जवाब म दिसाध्य छैन पनि अनि त्यसमा मङ्गलाचरण नहुँदाखेरि त्यस्तो आदतमा बस्या परम्परामा बस्या मान्छेहरूलाई यस्तो मनोवैज्ञानिक असर पर्दो रहेछ भन्ने कुरो पनि त्यो नाटकबाटै थाहा भयो तर मङ्गलाचरण भनेर लेख्नै पर्यो लेख्दाखेरि मैले त्यो परमेश्वरको नाममा जसलाई हामी नाट्यश्वर भन्थ्यौं भन्छौं त्यो नाममा मैले त्यही बेला पनि लेखिन तर मङ्गलाचरण चाहिँ मात्रै रहेछ साथीहरूलाई मङ्गलाचरण भनेर त लेखियो होइन छि झामी ज्या पुसार सो सित्व सर्वहार सो देश जीगु खुङ्गु या लाल स्वर्ग प्यारा भनेर लेखियो र मङ्गलाचरण भयो गाइयो नाटक पनि मञ्चन भयो ठिकै भयो अनि तपाईँको अर्को यो सँगैको हो प्रश्न कि त्यस्तो मान्छेले अहिले धार्मिक गीत लेख्न पुगेको छ भन्ने कुरो मैले धार्मिक भनेर लेख्नुभित्र कुनै देवताको गुणगान छ भन्ने कुरो मलाई थाहा छैन म त यो भन्नेवाला छु संसारमा राजनीतिक चाहिन्छ, विद्वान चाहिन्छ, विज्ञान वेत्ता चाहिन्छ, तर यो सबै भन्दा पनि अर्को चाहिने कुरो एउटा छ, त्यो हो धार्मिक। जब धार्मिक मान्छे हुन्छ संसार सुखद हुन्छ। धार्मिक हुनु भनेको मनमा करुणा र मैत्रीले भरिपूर्ण हुनु हो। जम्मै मान्छे एक अर्कामा करुणाले भरिएको भयो भन्ने हुन्। संसारमा कसैले कसैलाई प्रहार किन गर्छन्? कसैले
सुखमय हुन्छ संसार
नि
समेताक्षर समेत लेख्न नजान्ने 12 वर्षको उमेरमा मातृभाषामा तपाईँले साहित्य लेख्न सुरु गर्नुभयो र नेपाल भाषाको जनकवि पनि बन्नुभयो र जनगीतकार पनि बन्नुभयो। तर राष्ट्रिय भाषामा 22 वर्षपछि, लेखन यात्राको 22 वर्षपछि मात्रै राष्ट्रिय भाषामा लेख्न थाल्नुभयो। यति ढिलो किन लेख्नुभएको नेपाली राष्ट्रिय भाषामा?
तपाईँले भन्नुभयो राष्ट्रभाषा होला,
मैले भन्नु खोजेको राष्ट्रिय भाषा। हजुर,
म सरकारले राष्ट्रभाषा देवनागरीमा लेखिएको फलानु भाषालाई हामी राष्ट्रभाषा भन्छौ भनेर किटान गरेका छ, त्यसलाई मान्ने पक्षमा त्यो बेला पनि थिएन, अहिले पनि छैन। कुनै एउटा भाषालाई यसरी अरू भाषाभन्दा बढी अधिकार सम्पन्न माने देख्नु अरू भाषाप्रति ज्यादै अन्याय हुन्छ नि त। कुनै पनि जाति यो ठूलो यो सानो भनेको हुँदैन, त्यस्तै भाषा हो। त्यसैले एउटा भाषालाई बढावा दिने कुरामा त्यही बेलादेखि पनि म विरोधी थिएँ र आज आएर मैले जुन धारणा राख्या हो यसलाई राज्यले पनि स्वीकार्न खोज्या खोज्या जस्तो छ। त्यसैले अबको यो परिवर्तनबाट साँच्चै मेरो सपना साकारै हुने हो कि म बडो आशान्वित छु।
भनेपछि राष्ट्रिय भाषामा चाहिँ नि आफ्नो मातृभाषालाई प्रोत्साहन दिनको लागि निरन्तर त्यसमा लाग्नु भयो र पछि मात्रै राष्ट्रिय भाषामा लाग्नु।
एउटा कुरा, यो राष्ट्रभाषा तपाईँले अझ पनि भन्नुभयो म भन्दिन, यसलाई नेपाली भाषा भनिया छ, नेपालका अरू भाषा के अनेपाली भाषा हुन्? त्यसैले एउटा इमानदारी पूर्वक हामीले त्यसलाई खस भाषा, नेवारहरूले पनि आफ्नो भाषालाई नेवार भाषा, मगरले मगर भाषा, गुरूङले गुरूङ भाषा भन्नु राम्रो हुन्छ। गुरूङ भाषा भनेको पनि नेपाली भाषा हो, नेवार भाषा भन्नु पनि नेपाली भाषा हो, खस भाषा भन्नु पनि नेपाली भाषा हो। मात्र एउटा मात्रै नेपाली भाषा हुनु हुँदैन, त्यस्तो छ भन्ने पनि अझ पनि म विरोध गर्छु।
धेरै राम्रो, आफ्नो प्रष्ट विचारको लागि। 20-22 वर्षको लामो समयसम्म अध्यापन गर्नुभयो, थुप्रै विद्यार्थी छन् तपाईँका र तिनीहरूलाई, त्यो विद्यार्थीहरूलाई कहीँ न कहीँ यो रूपमा या त्यो रूपमा भेट्नुहुन्छ, तर आफ्ना ती विद्यार्थीहरू विशेष गरी कुन रूपमा भेट्नु भेट्दाखेरि तपाईँलाई बढी प्रसन्नता मिल्छ या बढी खुसी बन्नुहुन्छ तपाईँ?
यहाँले भन्नुभएको जस्तो एउटै कुरो गरियो जीवनमा कि अध्यापन, त्यो पनि ठूलाहरू भन्दा साना धुराहरूसँग बढी गरियो। उनीहरूसँग क्लासमा पस्दाखेरि मलाई लाग्छ उनीहरू हामी पढ्ने एउटा भारी बोकी राखेका छु कहिले महसुस गर्दैनथे। मसँग लाग्दाखेरि गीत गाउन पाइन्छ, नाच्न पाइन्छ भन्ने थियो। त्यसैले मेरो क्लासमा जहिले पनि बडो हाँसी हाँसी विद्यार्थीहरू पढ्छन्, म पनि उनीहरूसँग पढाउने बहानामा आफू पनि लहसिने नाच्ने गाउने गर्थेँ। त्यसरी गर्दाखेरि आज पनि कोही मान्छेहरूले मेरो कहीँ बखान गर्दा पनि यो मान्छेले हामीलाई पढाउनेको नाउँमा यस्तो गीत गाउन सिकाइदिया थियो, नाच्न करिब करिब छैन भने नि हुन्छ, त्यस्तै गीत नाचको कार्यक्रम मनोरञ्जनात्मक हुन्थ्यो मेरो क्लास।
भनेपछि तिनीहरूलाई अनि कसरी भेट्दाखेरि कुन रूपमा भेट्दाखेरि तपाईँलाई बढी प्रसन्नता मिल्छ?
अब त्यस्ता विद्यार्थीहरूसँग आकल झुकल भेट त आज भोलि पनि भइराख्या हुन्छ। उनीहरूले मलाई एउटा शिक्षक होइन, हामीलाई मनोरञ्जन दिने एउटा कलाकारको रूपमा चिन्ने गर्छन्। यो शिक्षक हुनुभन्दा उनीहरूको आँखाको कलाकार हुनु राम्रो हो कि?
हजुर, अनि त्यही भएर तपाईँका स्कूलमा पढाउने तपाईँको सहकर्मीहरू साथीहरूको अनुसार तपाईँले क्लासमा पाठ्य पुस्तकमा बढी जोड दिनुभन्दा यस्तै गीत रचना, गीत लेखाउन लगाउनुहुन्थ्यो अरे, कविता लेखाउन लगाउनुहुन्थ्यो अरे, अनि त्यसै भएर विद्यार्थीहरूले तपाईँलाई मन पराएको होला त्यसो भए?
यो एउटा कुरा तपाईँले जुन कोट्याउनु भयो, मलाई गर्वको अनुभव कहाँ हुन्छ भने, अहिलेका यी विद्यार्थीहरू पढ्नमा ज्यादै पोख्त होलान्, तर यिनीहरूलाई आफ्नो देश के हो थाहा छैन। आफ्नो देशको पन कस्तो छ थाहा छैन, कुन बेला कुन गीत गाइन्छ थाहा छैन, आफ्नो लोक लयसँग ज्यादै अपरिचित छन् आजका विद्यार्थी। तर मेरो पालाका ती विद्यार्थीहरूलाई कम मात्रामा पनि ए अहिले त यो पदयात्राको बेला छ, यो बेला फलानु रागको गीत गाइन्छ है, त्यस्तै दसैँ ताका मालसिरी, तिहार ताका तनासिरी होइन, यस्तै यस्तै रागमा म गीत लेखाउँथे। अनि त्यस उसले विद्यार्थीहरूलाई यो दसैँको बेलाको आफ्नो गीतको होइन धुनसँग पनि उनीहरूले परिचित हुने मौका पाए।
हजुर,
यो एउटा ठुलो उपलब्धि हो जुन मैले अलिक भए पनि दिन सकेँ।
राम्रो, विद्यार्थीहरूलाई समकाल समय परिस्थितिसँग राम्रोसँग अवगत गराउने त्यो बाटो, यसको साह्रै प्रशंसनीय काम हो तपाईँको। भाषा र साहित्यको कुरा गर्दाखेरि हालको पुस्ताबाट त्यसको भाषा र साहित्यको संरक्षण र प्रवर्धन गर्ने कुरामा अहिलेका पुस्ताहरूबाट तपाईँ कतिको आशावादी हुनुहुन्छ?
म भाषा र जातीय मुक्ति आन्दोलनको एउटा सिपाही अहिले पनि छु। मलाई कसैले केही विशेषण नराखिदिए पनि सुत्त दुख्दैन, तर यो आन्दोलनको सिपाही हो भनेर चिनिदिए पुग्छ। यसले पनि कि नेपाल बहुभाषीय बहुजातीय राष्ट्र हो, त्यो विविधता त्यो बहुलता हरेक कुरामा देखिनुपर्छ। नेपालको इन्द्रेणी, नेपालको आकाशमा त्यो बहुजातीय इन्द्रेणी लर्किनै पर्छ, तब मात्र नेपाल हुन्छ।
त्यसो भए आउने पुस्ताबाट यो पुस्ताबाट भाषा र संरक्षणको प्रवर्धन होला जस्तो लाग्छ तपाईँलाई?
हुनैपर्छ, परिवर्तन भन्ने कुरा प्रति विश्वास कोही गर्छन् भन्ने, यो कुरा नभइकन परिवर्तन साध्य छ।
अनि अर्को एउटा कुरो, यो हाम्रो साहित्यमा नेपाल नेपाल भाषाको साहित्य होस् वा नेपाली भाषाको साहित्य, दुईटा कुरा गर्दैछु म। पुरुष साहित्यकारको दाँजोमा महिला साहित्यकारहरू ज्यादै कम छन्, यसको कारण के देख्नुभएको छ तपाईँले?
अब नेपाल जस्तो पुरुष प्रधान जहाँ कि महिलाले स्वावलम्बी भएर आत्मरक्षित भएर अर्थात् ऊ परावलम्बी छन्, त्यो स्थितिमा बाँच्नु पर्ने हाम्रो संस्कार संस्कृति छ। अनि यो ठाउँमा पुरुषकै स्तरमा नारीले उठ्न पाएन भनेर प्रश्न गर्नु के यही उत्तर होइन र?
पुरुष प्रधान देशमा महिला पछाडि। अब एकछिन तपाईँको काव्य प्रवृत्तितर्फ लागौं। नेपाल भाषालाई साहित्यिक कालखण्डमा विभाजन गर्दा चित्तधर हृदय पछिको समयदेखि हालसम्मको समयलाई दुर्गालाल युग भन्ने मूल्याङ्कन गरिएको सुन्दा तपाईँलाई कस्तो लाग्छ?
अन्याय हुन्छ यो।
किन?
यो चित्तधरहरूको जुन पिढी हो, सिद्धिचरणहरू, यो सिद्धिदास पछिका हुन्। यो पिढीसम्म लेख्नु नै क्रान्ति थियो। जस्तो सिद्धिदासले ज्यादै विपन्नता अगालेर पनि साहित्य साधना गर्दा गर्दा 50 भन्दा बेसी कृति तयार गरे, त्यस्तै सिद्धिचरण यो चित्तधरहरूको पालाको उसमा पनि म त भन्छु उनीहरूले लेख्नु मात्र पनि क्रान्तिकारिता हो। अझ पक्षपात भयो भनेर कसैले भने भनुन्, सिद्धिचरण कविता लेख्छन् मात्र होइन, उनी शाश्वत रूपमा कवि पनि हुन्। नेपालमा अरू भाषामा लेख्ने कवि भन्ना पनि मलाई लाग्छ सिद्धिचरणै कवि हो, त्यस्तो कवि जो साँसेको कवि।
अनि गीत या कविताको रचना गरेपछि त्यसलाई फर्केर फेरि सच्याउने कति गर्नुहुन्छ?
मेरो आदत गीत भनेर लेख्दाखेरि र कविता भनेर लेख्दाखेरि हो, कविता घरैमा लेखिन्छ त्यसैले मेला सीमित छन्दहरूमा पर्छन् मेरा कविताहरू। किन भनिदिएको अलिअलिको त्यही छन्दवादी कविहरूको स्कूलबाट आएको कारणले मलाई केही केही छन्दको ज्ञान छ, अनि मेरा कविताहरू केही सीमित छन्दभित्र पर्छन्, तर गीत त्यस्तो होइन। गीत धेरै जसो मेलोडी सुनिन्छ अनि लेखिन्छ। एउटा 2-4 वर्ष अघिदेखिको के भयो, यो हात काम छ मेरो, म त्यति लेख्न सक्दिनँ। अनि धेरै जस्तो गीतकार मध्येमा अब भनौँ न्यु वज्राचार्य गिटार लिएर मेरो समक्ष हुँदाखेरि हातमा कलम र कापी पनि हुन्थ्यो उनको,
न्यु वज्राचार्यको हातमा
हो, अनि मेलोडी सुनाउने, म भाव स्फुरित हुन्छु, बक्छु, उनी टिप्छन् है। यो हिसाबले गर्दाखेरि एकै दिनमा पनि 2-4 गीत बन्छ। त्यसरी बनाए गीतमा यो फुलको आँगा पनि हो, 6 मिनट भन्दा बढी लागेको थिएन त्यो गीत बन्दा होइन, तर 6 मिनटको अथवा 10 मिनटको केही मिनटको भन्दा पनि कुनै गीतले लोकप्रियता पाउनु राष्ट्रिय मात्रै होइन अन्तर्राष्ट्रियको भने त्यो ख्याति पाउनु कसरी पाउँदो रहेछ त भन्ने कुराको प्रश्न नगर्नुहोस्, मलाई अहिले पनि थाहा छैन है। एउटा यो प्रसङ्गमा अहिले यो मेरो हात तपाईँलाई थाहा छैन होला, यति सुन्दर अक्षर यो हातबाट लेखिन्थ्यो, आज यही हातले मेरो इज्जत लिइरहेछ,
लिएको
सही सम्बन्ध गर्न पनि मलाई अलिक अप्ठ्यारो पर्छ,
इज्जत लिएको छैन
त्यस्तो हुँदो रहेछ। त्यसैले अनित्यता भन्ने कुरालाई मैले हुन त बिहोर्न पर्छ नि त्यसलाई,
मलाई यो
परिराख्या छ जे होस् यो अनित्यताको संकेत हो दुर्गालाल तैले यसलाई लिनै पर्छ भन्या जस्तो लाग्छ कि
अब तपाईँको गीत र कवितामा शब्दहरू साह्रै छानिएर आएको जस्तो देखिन्छ होला पनि तर मेरो मैले भन्नु खोजेको के भने शिरोमणि लेखनाथ पौडेल ले पनि शब्द हातमा खेलाएर छमछम छमछम खेलाएपछि जुन शब्दबाट राम्रो आवाज आउँछ तिनै शब्द चाहिँ नि कवितामा रोप्नुहुन्थ्यो अरे भने तपाईँ पनि त्यसै गरी शब्द छान्नुहुन्छ
घरमा लेखिने कवितामा कहिले काहीँ त्यस्तो लोप हुँदो रहेछ यसलाई अलिक सजाउ यो श्रृङ्गार पूर्ण गरिकन मात्रै निकाल्नु जस्तो लोभ त्यो लोभी पनि भइयो होला दुर्गालाल कविता लेख्दाखेरि तर नेपाल भाषा त आफ्नो भाषा हो नेपालीमा सीमित शब्दसँग खेल्नुपर्छ किनभनेदेखि बढी नेपाली आउँदैन मलाई त्यसैले यो लोभ बस कवितालाई यादै सिङ्गार्न पुग्या खण्डमा कविता मात्र छन्न भएर कविता कहाँ हरायो बिलायो जस्तो पनि हुन्छ त्यस्तो स्थिति पनि भइया छ मैले त्यसैले ज्यादै सिङ्गार्न नहुने हो कि कवितालाई
हजुर आफ्ना सबै कृतिहरू सन्तान तुल्य प्रिय लाग्दछन् तर पनि तपाईँको आमाले तपाईँलाई अरू सन्तानभन्दा बढी माया गर्नुभएको जस्तै तपाईँलाई आफ्नो कृतिहरूमध्ये सबैभन्दा मनपर्ने कृतिको नाम के हो
आमाले मलाई बढी मन पराउनु भयो मन त पराउनु भयो त्यस्तो दिनको दुईपल्ट हाम्रोमा चुलो बल्दैन थियो मैले त्यो किशोरावस्थामा यो गोडामा मैले जुत्ता राख्न पाएको थिइनँ यो जहिले पनि तालिया सुरुवाल हुन्थ्यो र खाना पनि भने नि कहिले इच्छा त्यस्तो मात्रै तर तैपनि म दुखी म गरिब रहेछु भन्ने कुरो त्यो स्थिति नै खराब भएन म बडो सुखी छु मानव कि मेरो पाइला होइन पखेटा चालेर उडिराखेको छु जस्तो मलाई भयो त्यो हुनुको कारण एउटै हो आमाको वात्सल्य त्यो वात्सल्य अहिले पनि सम्झदा म द्रवीभूत हुन्छु
होइन मैले अनि तपाईँलाई आफ्नो मन परेको कृतिको नाम लिनु खोजेको
अवश्य मन लाग्छ दुर्गालालबाट गीत भनेर लेखियो कविता भनेर पनि लेखियो तर गीत पनि बनिया छैन कविता पनि बनिया छैन सायद मलाई विश्वास छ म त्यो कवितालाई छुन सकौँला वा त्यो गीतलाई छुन सकौँला त्यो उम्मेदमा म अहिले छु
अनि तपाईँले एउटा एकपटकको अन्तर्वार्तामा के भन्नुभएको छ भने यो दुर्गालाल त्यो दुर्गालाल श्रेष्ठ होइन जुन म बन्न खोजेको थिएँ त्यो बन्न लागेको तपाईँले बन्न खोजेको दुर्गालाल श्रेष्ठ कस्तो थियो
कुन प्रसङ्गमा भयो होला बासुजी म यो चाहिँ भन्न सक्छु कि जहाँ पुग्छु भनेर आइयो म अहिले जहाँ छु त्यो ठाउँ चाहिँ निश्चय पनि होइन मलाई लाग्छ मान्छेले जानु भनेको पुग्नको निमित्त होइन रहेछ परिस्थितिले कहाँ कहाँ लाँदो रहेछ जहाँ कि मैले छिटाएकै हुन्न म अहिले पनि त्यस्तै ठाउँमा पुगिरहेको छु कि जुन ठाउँमा म आएकै होइन
मैले अघि मनपर्ने कृतिको कुरा त गरेँ तपाईँको आफ्नो मन पर्ने कृति त्यति हुँदा हुँदा त्यसको जवाब राम्रोसँग नआए पनि मैले के भन्न खोजेको भने आफूलाई म यो कवितामा छु भन्ने कुनै अथवा गीतमा म यो पुरा म दुर्गालाल श्रेष्ठ म त्यहाँ छु भन्ने कुनै गीत या कविता तपाईँलाई महसुस गर्नुभएको छ
आफ्ना कृति मध्ये कुनै एउटामा म तादात्म्य हुन सके भनेर त म भन्दिनँ। कुनै कुनै कविता कोर्दाखेरि जस्तो अघि न भन्नु हो भने न जिल्ला है खा न सुपा है खा छु मखुको छुखा बस वह जुखा उचक वैताया मतिना थे था फूल से गठे लुई मतया जा छन छन जिन अति फुना फुना छू लोग डुसा बस वह जिखा न जिल्ला है खा न सुपा है खा पद गिनती अजागु में नंदु थना गुगु लय जक मधु मखु सहे न जी अजागु में आनम भाव जका किलो मन के बले जगल भी मजी खा न जिल्ला है खा न सुपा है खा छू मखु छुखा बस वह जिखा।
हजुर धन्यवाद। अमेरिकी यात्राको क्रममा यहाँले 56 गीत रचनाहरू गीत अथवा कविताहरूको रचना गरिसक्नु भएको छ भन्ने सुनियो। ती रचनाहरू मध्ये एक दुईटा हाम्रो खसखसका श्रोताहरूलाई सुनाइदिनुहुन्छ।
त्यस मध्येको 56 भन्नुभयो, त्यो भन्दा बेसी भयो। नेपालीमा मात्रै 70 बढी भयो।
हजुर,
नेपाल भाषामा पनि 40 नागिसकेका छ। यो हात कामने कारणले गर्दाखेरि लामो कल्पना मैले गर्न छोडे, बरु खँदिलो पार्न कोसिस गरिन्छ। सानसानो होस् कविता जस्तो लाग्यो यो हातैको कारणले। त्यसरी उसमा अब एउटा कविता सम्झन है, ज्ञान विज्ञान शीर्षक, रुख विनम्र छ रुख विनम्र छ ऊ बोल्दैन मैले बुद्ध दिए, रुख विनम्र छ ऊ बोल्दैन मैले बुद्ध दिए, बन्दुक पड्की भन्छ सगर्व मैले युद्ध दिए, बन्दुक पड्की भन्छ सगर्व मैले युद्ध दिए, रुख उपज हो जंगलको तर त्यसमा मंगल छ, कंकृत घरले सहर बढ्यो तर त्यसमा जंगल छ।
बहुत सुन्दर, बहुत राम्रो, धन्यवाद। हामी कार्यक्रमको कुराकानीको अन्तमा आइसकेका छौं। खसखस डट कम का पाठक र श्रोताहरूलाई तपाईँले आफ्नो विशेष केही एउटा सन्देश दिन चाहनुहुन्छ कि?
यो सन्देश दिने कुनै उपदेशक नेता वा आधिकारिक मान्छे म हुँदै होइन, म ज्यादै सामान्य छु। यति चाहिँ म भन्न सक्छु कि जीवन सँग प्रेम गर्न जान्नु पर्दो रहेछ कुनै पनि स्थितिमा। त्यो जस्तै आँधी बेहरीको माझ परे पनि प्रेम गर्न जान्यो भनेदेखि पनि आँधी बेहरी सबभन्दा प्यारो वस्तु बन्छ जिन्दगीलाई, मैले त्यसरी बुझाएछु। हुन्छ भनेदेखि पाठक अर्थात श्रोता अथवा मेरा शुभचिन्तकहरूले मेरो यो कुरालाई मनन गरिदिए पुग्छ।
धन्यवाद। जनकवि, नेपाल भाषाका जनकवि तथा गीतकार अनि वरिष्ठ साहित्यकार दुर्गालाल श्रेष्ठज्यू, यहाँको अमेरिकी भ्रमण पुनः सफल रहोस् भन्ने कामना र यहाँको सुस्वास्थ्य अनि दीर्घायुको कामना गर्दै, नेपाल र नेपाली भाषामा यहाँको योगदानले अझ निरन्तरता पाई रहोस् भन्दै, यहाँले खसखस डट कमलाई आफ्नो अमूल्य समय र विचार प्रदान गरी हामीलाई धन्य तुलाइदिनु भएकोमा धेरै धेरै धन्यवादका साथ अहिलेलाई हामी बिदा माग्छौं। धन्यवाद।
आत्म प्रकाशनको निमित्त अवसर दिनुभयो वासु श्रेष्ठज्यू, तपाईं प्रति म कृतज्ञ छु।
धन्यवाद।